साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका उराली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपाल मोबाइल एप मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप बहुप्रतिभाका धनी वरिष्ठ सङ्गीतकार राजु सिंहका सङ्गीत साधनाका केही अंशलाई केलायौँ भने आजको कार्यक्रममा पनि हामी वरिष्ठ सङ्गीतकार राजु सिंहका बाँकी कुराहरू यहाँहरूलाई सुनाउनेछौँ। साथमा उहाँले नै सङ्गीत गर्नुभएका विभिन्न कलाकारका स्वरमा रहेका गीतहरू पनि प्रस्तुत गर्नेछौँ। त्यो कुराकानी, त्यो प्रसङ्गलाई अगाडि बढाउनुभन्दा पहिला एकैछिन राख्दैछौँ बसन्ती शाहीको रचना, राजु सिंहको सङ्गीत अनि शिव परियारको स्वरमा रहेको यो मिठो गीत। त्यसपछि हामी कुराकानीको त्यो बाँकी अंशलाई जोड्नेछौँ।
तिमीलाई आफ्नो भनेर साइनोले भनो, तिमीलाई आफ्नो भनेर तिम्रै यादमा रात बिछ तारा गनेर कुन साइनोले भनो तिमीलाई आफ्नो भनेर।
गर्नुभएका यहाँले सङ्गीत दिनुभएका धेरै गीतहरू असाध्यै धेरै मिठा छन्। यहाँले 40 बढी अल्बममा चाहिँ सङ्गीत दिइसक्नु भएको छ होइन। जस्तो एउटा गीत राम्रो हुनलाई, कालजयी हुनलाई, अलिकति अरूभन्दा फरक हुनलाई चाहिँ चाहिने तत्त्व चाहिँ के रहेछ त?
त्यो राम्रो हुन चाहिँ सबभन्दा पहिला शब्द राम्रो हुनुपर्छ। एउटा राम्रो शब्दमा सङ्गीत पनि त्यसमै हुन्छ, गायन पनि त्यसमै हुन्छ। त्यसलाई हामी सङ्गीतकारले उत्खनन मात्र गर्ने हो। एउटा राम्रो मिलेको छ नि, जग्गामा घर बनाउँदा मजा आउँछ नि त।
हजुर हजुर।
त्यसैले त्यो राम्रो जग्गा भनेकै नै राम्रो शब्द हो। नानगोपालज्यूको स्वर मात्र राम्रो होइन, कालीप्रसादज्यूको सङ्गीत पनि त त्यति नै राम्रो, नातिकाजीज्यूको सङ्गीत पनि त्यति नै राम्रो होइन। हिजोमा राति के देखि सपनामा शब्द झिक्दिनु, त्यो गीत केही पनि होइन, तर त्यसमा शब्द छ। त्यसकारणले मैले चाहिँ एउटा राम्रो गीतको परिभाषा भनेको चाहिँ छ नि, के कुरामा लिन्छु भनेदेखि, मिलेको चारवटा कोठा हो त्यो। त्यसमा चाहिँ एक ठाउँमा चाहिँ गीतकार बस्नु भएको छ, एक ठाउँमा सङ्गीतकार, एक ठाउँमा गायक गायिका, एक ठाउँमा चाहिँ वाद्यवादकहरू, अझ रेकर्डिस्ट जोड्नुपर्छ। एउटा पञ्चतत्व राम्रो भयो भने मात्र त्यो गीत राम्रो हुन्छ होइन। फेरि एउटा तितो सत्य चाहिँ के भने, त्यो तिनटै कुरा राम्रो हुनलाई चाहिँ छ नि, गायकले ठुलो भूमिका खेल्नु पर्छ। गायकले चाहिँ के गर्नुपर्छ भने, गीतलाई नै बोक्नु पर्यो, सङ्गीतकारलाई नै बोक्नु पर्यो होइन, अनि श्रोता दर्शकलाई पनि बोक्नु पर्यो, मिडियालाई नै बोक्नु पर्यो। उसमा चाहिँ त्यो जिम्मेवारी बढी नै हुन्छ। त्यस कारणले एउटा फुटबल टिममा एउटा गोल गर्ने राम्रो व्यक्ति भन्यो भने त्यो टिमले जित्दैन भनेको जस्तो चाहिँ, गीतमा पनि स्ट्राइकरको रूपमा चाहिँ गायक गायिका हुनुहुन्छ। त्यसैले हामीले भन्दाखेरि, तर त्यति नै बढी भूमिका सबैको भए पनि गायक गायिकाले नै सङ्गीतकार गीतकारलाई बढी चिनाउनलाई मद्दत गर्नुहुन्छ होइन। सबैको भूमिका त्यति नै छ नेपाली सङ्गीतमा चाहिँ। कसैलाई पनि, कुनै विधालाई पनि हामीले छुटाएर हेऱ्यौँ भने चाहिँ त्यो एउटा पूर्ण गीत चाहिँ हुँदैन जस्तो मलाई लाग्छ।
हजुर, यही प्रश्न सँगसँगै अब जस्तो यहाँले सङ्गीत गर्दाखेरि चाहिँ यहाँको सूत्र चाहिँ के त जहाँ राजु सिंह देखिनु पर्यो कि?
कति राम्रो प्रश्न, मेरो जीवनकै राम्रो इन्टरभ्यू जस्तो लाग्छ होइन। म चाहिँ मेरो एउटा सूत्र चाहिँ के छ भनेदेखि, म गीतको शब्द हेरेर चाहिँ त्यो कुन जमातमा लाने होइन। मैले अब डम्बर विकेलज्यूको यसपालि कक्षा वानको जनक शिक्षाकै गीतमा पनि कक्षा वानले गाउने कक्षागत गीत चाहिँ मेरो कम्पोजमा छ होइन। मैले त्यो वानको लागि बोल्दाखेरि म कतिचोटि त त्यो नर्सरी स्कुलमा गएर लुकेर त उनीहरूले गाउने गीतहरू सुने, त्यसको भाव लिनलाई, त्यसलाई महसुस गर्नलाई। भनेदेखि मेरो अहिले पनि के छ भने, मेरो बिहानको टाइम चाहिँ साधना नै हुन्छ सिक्ने कुरा। कहिले वेस्टर्नको बारेमा सिकिरहेको हुन्छु, कहिले इस्टर्नमा अध्ययनै गरेर, अनि प्राय साँझमा गर्छु। र म चाहिँ गीत गर्दाखेरि त्यो गीत कुन वर्गमा लाने, जस्तो नवीन भट्टराईजीको मेरो साथ बिताएका, यो गर्दाखेरि मैले नवीन भट्टराईज्यूसँग त्यो एउटा मास छ, यो गीत चाहिँ यो टिनेजरले नै गाउनुपर्छ। अब यादव खरेलज्यूको टुर स्वर गर्दाखेरि त्यो ज्येष्ठ नागरिकको गीत थियो, त्यसको लागि म वृद्धाश्रममा कति गएँ पशुपतिमा होइन, त्यो एल्बमको विमोचनै त्यहाँ भयो वरिष्ठ गीतकारज्यूसँग काम गर्दाखेरि। त्यस कारणले मलाई लाग्छ म आशा भोसलेज्यूसँग पुग्दाखेरि अर्कै प्रकारको गीत लिएर गएँ, गुलाम अलीसँग अर्कै प्रकारको, दीपश्रेष्ठज्यूसँग अर्कै प्रकारको। र मलाई के लाग्छ भनेदेखि, मैले हरेक सङ्गीतमा एउटा राजु सिंह जन्माउनुपर्छ। मैले यो सङ्गीतमा यो विधाको भन्ने भएन कि म सबै विधामा छ नि, मेरो सङ्गीतलाई, मेरो सिर्जनाको एउटा डिजाइनलाई, म आफूलाई सङ्गीतकार भन्दा पनि एउटा राम्रो डिजाइनर भन्न रुचाउँछु, मेरो डिजाइनलाई चाहिँ सबैले मन पराउनु भएको छ। अब त्यस कारणले लाग्छ हरेक सिर्जना चाहिँ मेरो लागि चुनौती हो। आज म यति पनि भन्न चाहन्छु कि आज राजु सिंह बनाउन धेरै गीतकारहरू जसले मेरो सङ्गीतलाई विश्वास गरेर गीत गर्ने मौका दिनुभयो, गायक गायिकाज्यूहरूले गाइदिनु भयो, वाद्य वादकले बजाइदिनु भयो, प्राविधिकहरूले, रेडियो नेपाल जस्तो सञ्चार माध्यमहरूले सदैव साथ दिनुभएको छ। र मलाई लाग्छ म सङ्गीत गर्दाखेरि चाहिँ धेरै जस्तो मेरो सङ्गीत सिर्जना चाहिँ राति 10 बजेपछि नै हुन्छ,
समय पनि हेर्नुहुन्छ।
हुन्छ, मलाई सङ्गीत गर्दाखेरि एउटा राजु सिंह जन्माउनै पर्छ। मैले राम्रो सङ्गीत गर्न सक्दिनँ भने म नराम्रो सङ्गीतलाई पनि त्यति प्रायोरिटी दिन्न, र सङ्गीतको पनि एउटा मापदण्ड हुन्छ, त्यो मापदण्डमा रहेर चाहिँ सङ्गीत गर्न सक्छ।
बालकी आमा बुढाकी स्वास्नी नामारोस, बालकी आमा बुढाकी स्वास्नी नामारोस, दुखी कर्मा रहेछ मेरो अरुलाई यस्तो नपरोस, अरुलाई यस्तो नपरोस, दुई थुङ्गा फुल फुले एउटा मात्र पहिले नझरोस, बालकी आमा बुढाकी स्वास्नी नमरोस।
47 सालमा ज्ञानेन्द्र गदालको शब्दमा जुन राजु सिंहले सङ्गीत गर्नुभएको थियो, त्यसपछि बिचमा नवीन के भट्टराईहरू लगायत धेरैजनाहरूले यहाँका एकदमै अलिकति फास्ट बेसिसका गीतहरू गाउनुभयो होइन, योगेश वैद्यहरूले गाउनुभएको छ, जस्तो त्यतिखेरको ट्र्याक र बिचको ट्र्याक अहिलेको ट्र्याकमा अलिकति केही नबिग्रिने गरेर चाहिँ परिवर्तन चाहिँ हुँदै आएको हो।
एकदमै सही कुरा, कति राम्रो कुरा गर्नुभयो, एकदमै परिवर्तन अहिलेको जेनेरेसनले एकदमै राम्रो गर्नुभएको छ होइन। उहाँहरूले पनि ब्लुजमा आफ्नै प्रकारको स्वतन्त्रता, लोकमा आफ्नै दोहोरीमा आफ्नै, अहिले पनि मैले भनिरहेको छु बेलुका यसो अब 6-7 बजे दरबार मार्गमा गयो भने त्यो जेनेरेसनहरूले गिटार बोकेर होइन, क्याजुन बोकेर गीत गाइरहनु भएको छ होटलहरूमा, कति खुसी लाग्छ। हामीले त्यो बेलामा कलेजमा वेट गरेर बिहान 10 बजेदेखि मेरो एउटा पालो एउटा गीत गाउनु देऊ, मलाई बजाउनु देऊ भन्दा बेलुका 6 बजेसम्म पनि नपाएको क्षणहरू पनि, त्यो धैर्यता पनि हो, त्यो प्यासन्स पनि हो। मलाई आदरणीय अग्रजहरूले के भन्नुहुन्छ भनेदेखि, मेरो सङ्गीत भन्दाखेरि पनि मेरो त्यो अनुशासनलाई चाहिँ उहाँले एकदमै सम्मान गर्नुहुन्छ। सङ्गीतलाई छ नि विभाजित गरेर हेर्नु हुँदैन। नेपाली सङ्गीतमा, लोक सङ्गीतमा कुनै दाग लाग्यो भने पनि त्यो नेपाली सङ्गीतकै दाग हो, आधुनिकमा लाग्यो भने नि पपमा पनि या शास्त्रीयमा पनि। त्यस कारणले चाहिँ यस्तो कुरामा चाहिँ, संवेदनशील कुरामा चाहिँ हामीले एकदमै आफूलाई छ नि सोचनीय चाहिँ बनाउनु पर्छ। सस्तो लोकप्रियताको लागि, सस्तो व्यावसायिकताको लागि चाहिँ छ नि हाम्रो अग्रजहरूले बनाएको मापदण्डलाई, नेपाली सङ्गीतको एउटा रूपलाई चाहिँ बिगार्ने अधिकार चाहिँ छैन। र मलाई के लाग्छ भनेदेखि आज कति राम्रो प्रश्न भएर भने कि नेपाली सङ्गीत छ नि, नेपाली सङ्गीतको लोक सङ्गीतमा यति हाम्रो विधाहरू छ नि, त्यसबाटलाई आधार बनाएर सङ्गीत गर्ने हो भने पनि हामी विश्व सङ्गीतलाई चाहिँ एउटा चुनौती दिन सक्छ जस्तो मलाई लाग्छ।
सङ्गीतभित्रको संस्कारलाई चाहिँ भुल्न
भएन, संस्कार चाहिँ, त्यसैले सङ्गीत र संस्कार भनेको चाहिँ एक रथको दुई पाङ्रा हो जस्तो मलाई लाग्छ।
बिल्कुलै, जस्तो नेपाली कलाकारसँग त अब यहाँको अथाह माया र विश्वास सबै छँदैछ, हुँदाहुँदै यहाँले विख्यात कलाकार जुन गुलाम अली, उहाँको पनि मन जित्नुभयो, आशा भोसलेसँग पनि काम गरिसक्नु भएको छ, यो सुवर्ण अवसर चाहिँ कसरी प्राप्त भयो यहाँलाई?
अब गुलाम अलीज्यूको चाहिँ हाम्रो राजेन्द्र थापाज्यूको सम्बन्ध एल्बममा
हजुर
त्यो एउटा उहाँले रेकर्डिङ गर्ने क्रममा चाहिँ एउटा गीत थियो, रेशमले छोपेर आफूलाई नाङ्गो ठान्दैन, त्यो गीत शब्द अनुसार थिएन। अहिले मैले अब अघि दुर्गाज्यूकै पृष्ठभूमिमा गएर भन्दा सत्यमोहन जोशीज्यूको गीत गर्ने अवसर पाएँ, तर मलाई के लाग्छ भने मैले गर्ने शब्दहरूमा चाहिँ राजु सिंह देखाउन सक्छु कि सक्दिनँ, अरूभन्दा फरक देखाउने चाहिँ सङ्गीत गीतको छनौटले पनि फरक देखाउने हो। अनि छोइङजीको शब्दको छनौटले पनि उहाँलाई फरक देखाएको छ नि त, होइन? अमृत गुरुङज्यू नेपथ्यलाई शब्द चयनले फरक देखाएको हो नि त, अरुण थापाज्यूको शब्द चयन बेग्लै छ, गोपाल युञ्जनजीको शब्द चयन बेग्लै छ, अमर गुरुङ, त्यस कारणले हामी सङ्गीतकारहरूलाई गायक गायिकालाई फरक देखाउन चाहिँ शब्द गीतकारहरूको पनि फरक हुन्छ। त्यही कारणले सम्बन्ध भन्ने एल्बममा चाहिँ रेशमले छोपेर नाङ्गाहरू आफूलाई नाङ्गो ठान्दैनन्, आँखैमा जालो लागेर कि बाङ्गोलाई बाङ्गो मान्दैनन्, त्यो बेलामा राजेन्द्र थापाज्यूले अनि यस्तो नि शब्द हुन्छ, यस्तोमा नि सङ्गीत गर्न सजिलो हुन्छ भन्ने त्यो उहाँहरूको जमघटमा सुरु भएपछि एउटा सङ्गीतकार छ जो शब्दअनुसार सङ्गीत गर्न सक्छ, उसलाई एकचोटि ट्राई गरौँ, त्यो पछि भएन भन्छ यो गीत हटाउँला भन्ने भएपछि त्यो कतिजनाको पछि थाहा भयो कि धेरै सङ्गीतकारहरूको काँधमा गइसकेको गीत रहेछ। लास्टमा मलाई चुनौती दिनुभएको थियो, त्यो गीत राम्रो भयो, रेशमले छोपेर नाङ्गाहरू आफूलाई नाङ्गो ठान्दैनन्, आँखैमा जालो लागेर हो कि बाङ्गोलाई बाङ्गोमा,
रेशमले छोपेर नङ्गाहरू आफूलाई नङ्गो ठान्दैनन्, रेशमले छोपेर नङ्गाहरू आफूलाई नङ्गो ठान्दैनन्, आँखैमा जालो लागेर हो आँखी मजालो लागेर हो कि पङ्गोलाई पङ्गो मन्दैनन्, पङ्गोलाई पङ्गो मन्दैनन्।
अब सबैले मन पराइदिनु भयो, त्यसपछि गुलाम अलीज्यूले यसो भन्नुभयो कि राजु सिंहले फोन गरेको भन्ने त्यो फोनमा कुरा हुने बित्तिकै राजु म तपाईँको सङ्गीत सुन्दिनँ, तपाईँ आफै उत्कृष्ट सङ्गीतकार हुनुहुन्छ, गीत पठाइदिनु भन्नुभयो। आशा भोसलेज्यूसम्म चाहिँ नेपाली पनको गीत लिएर गएको थिएँ, उहाँको इन्डियन पनसँग हामीले कम्पिटिसन गर्नु हुँदैन, हाम्रै पनको गीत लिएर गएको थिएँ मैले, सुरठीलाई आधार बनाएर गीतलाई उहाँले एकदमै मन पराउनु भयो, होइन? जस्तो सोनु निगमसँग काम गरेँ, सुरेश वाडकरजीसँग काम गरेँ, राम्रो गायक गायिका गीतकार वाद्यवादक चाहिँ एउटा सङ्गीतकारको लागि ठुलो चुनौती हुन्छ, होइन? त्यो चुनौतीलाई चाहिँ अहिलेसम्म स्वीकार्ने एउटा बल दिनुभएको छ। त्यसमा चाहिँ हजुरहरू सबै आदरणीय श्रोता दर्शकहरू मिडियाहरू हो, राजु सिंहको सङ्गीत भन्ने बित्तिकै अञ्जुली थापिदिनुहुन्छ, त्यो नै मेरो लागि ठुलो भाग्य र चुनौती हो।
एकदमै राम्रो, साउथ एसियन सुपर स्टारमा जज पनि हुने मिठो संयोग यहाँलाई प्राप्त भएको रहेछ, होइन? त्यो अवसर, त्यो संयोग आज खुलाउन।
आहा, त्यो राम्रो प्रश्न गर्नुभयो। मैले साउथ एसियन सुपर स्टारको पनि तिनवटा सिजन गरेँ, होइन? त्यो बेलामा चाहिँ हाम्रो इमेज च्यानलमा भएको थियो साउथ एसियन सुपर स्टार, त्यसमा चाहिँ आदरणीय हाम्रो विजय सिंह मुनालज्यू हुनुहुन्थ्यो सङ्गीतकार, रिमा गुरुङज्यू हुनुहुन्थ्यो, र त्यसको रिप्रेजेन्ट गर्न चाहिँ मैले अवसर पाएँ। त्यो कलकत्तामा भएको थियो। त्यस बेलामा अहिलेको चर्चित बलिउडको गायिका एकदमै राम्रो गायिका नेहा कक्करज्यू पनि भाग लिनुभएको थियो। जावेद अलीहरूको अर्को सिजन थियो, यो अर्चित सिंहहरूको अर्को सिजनहरूमा। अनि त्यो बेलामा चाहिँ के भने अलि पढेको सङ्गीतकार चाहियो भन्दाखेरि चाहिँ त्यो एजुकेसनको महत्त्व आयो, सङ्गीतकै पढेको त्यो बेलामा। अनि बुवाले मलाई सम्झे, पुजिदिए बुवालाई किन पढेको सङ्गीतकार हुनुपर्छ भनेको चाहिँ हामीले जेसुकै भए पनि त्यो सर्टिफिकेट बोल्ने रहेछ, एकाडेमिक बोल्ने रहेछ नि त। अब हामीले जागिर खान्छौँ भनेर पनि अनुभवले मात्र हुँदैन, त्यसको लागि त क्वालिफिकेसन चाहियो। अनि त्यो बेलामा त्यसरी छनौट भयो, त्यो मेरो लागि ठुलो एउटा अवसर पनि भयो धेरै सङ्गीत। तर मलाई के लाग्यो भने हाम्रो साउदी जिनमा त्यो बेलामा जज बन्दाखेरि छ नि नेपाली म्युजिक पनि छ नि सबै यो साउदी जिनको देशहरूमा, श्रीलङ्का, मालदिप्स होइन, पाकिस्तान, बङ्गलादेश, नेपाल, हाम्रो म्युजिक पनि उनीहरूभन्दा धेरै अब्बल छ। र हाम्रो छ नि म्युजिकलाई चाहिँ हामीले विश्व सामु लाने हो भने चाहिँ हाम्रो म्युजिक पनि 19 20 चाहिँ छैन,
त्यति
राम्रो फिल भयो। साउथी सिनमा जाँदाखेरि मैले धेरै म्युजिकहरूसँग कम्पेयर गर्न पाएँ, र त्यो एउटा युनिभर्सिटी पनि थियो त्यो जेनेरेसनहरूसँग पनि होइन। त्यस कारणले म गएको थिएन त्यहाँ एउटा नेपाली म्युजिकको एउटा प्रतिनिधित्व गर्दाखेरि, उहाँहरूले हाम्रो गीतहरू जस्तो प्रकाश तिमिल सिन्हाले पर्फर्म गर्दा, आशुष लामाले पर्फर्म गर्दाखेरि धेरै मन पराउनु भयो हाम्रो लयलाई छ नि। मलाई त यतिसम्म मुम्बईमा रेकर्डिङ हुँदाखेरि तपाईँको सङ्गीतमा अलिकति नयाँपन छ, यो हिन्दी भाषा चाहिँ सिक्नुपर्छ, उर्दू सिक्नुपर्छ, अब हिन्दी गीतलाई चाहिँ नेपाली टोनले गाएर चाहिँ हुँदैन, तपाईँले 2 या 3 चाहिँ हिन्दी उर्दू सिक्नुभयो भने तपाईँको म्युजिक चाहिँ हिन्दी इन्डस्ट्रीलाई पनि राम्रो हुनसक्छ, स्ट्रगल गर्ने भए बस्नुहोस् भन्दाखेरि मैले के भन्नु भनेको छु, म नेपालको लागि नै छ नि जन्मेको सङ्गीतकार हो होइन, नेपाल जति मलाई प्यारो, म विश्वको धेरै ठुलो ठाउँमा गए पनि मलाई नेपाल जस्तो प्यारो र नेपाल मेरो आमा हुनुहुन्छ होइन। बाहिर चाहिँ म सुख सुविधामा बस्ने अनि देशको कुरामा चाहिँ गीत बनाउनेहरू, त्यसको त्यो पनि एउटा पाटो हो, नदेखिने पाटो होइन। यहाँ बसेर जसले यहाँको हरेक दुःख सुख सहेर, गाली सहेर, ताली सहेर यहाँ सङ्गीतको सेवा गर्नेहरूलाई चाहिँ हामीले नमन गर्नुपर्छ भन्ने मान्यता राख्छु।
देशकै लागि ठेला उठोस् यी दुई हातके लामा, देशकै लागि ठेला उठोस् यी दुई हातके लामा, मूल दैलोमा हिमाल हाँसोस् गुरास जसके लामा, मूल दैलोमा हिमाल हाँसोस् ठेला उठोस् यी दुई हातके लामा।
सात वर्षको उमेरदेखि नै सङ्गीतको एक हिसाबको साधनामा यहाँ तल्लिन हुनुभएको, यहाँको बाल्यकालको स्वर पनि एकदमै मिठो होइन, तर सङ्गीत गर्नतिरै चाहिँ बढी आकर्षित हुनुभयो, यहाँ गीत गाउनमा चाहिँ अलिकति कन्जुस्याई गर्नुभयो किन? त्यो चाहिँ
सङ्गीतकार भएपछि चाहिँ सिक्ने क्रम चलिरहन्छ होइन, र सङ्गीतकार हुनलाई गायक बन्यो भने एउटा सङ्गीतकारले अब 10 सङ्गीतकारले कहिले सम्झन्छ के सङ्गीत गर्दाखेरि सिर्जना पनि हुनु भयो। र म पहिलो कुरा के भन्छु भने म पहिलो गायक पनि हो, मैले ढमी दिएपछि मात्र गायकले गाउनुहुन्छ होइन। तर यो कुरामा चाहिँ दुर्गाजीले अहिले कति राम्रो प्रश्न गर्नुभयो, मैले केही ठाउँमा भनेको पनि छु कि कतिपय मान्छेहरूलाई के भयो भनेदेखि राजु सिंहको स्वर कस्तो थियो त वास्तविकतामा भन्ने कुरालाई चाहिँ निर्कोल गरेर म आफ्नै लागि भोलि भविष्यमा वास्तविक राजु स्वर सिंहको स्वर कस्तो थियो, अब नातिकाजीज्यूले गाउनुभएको छ, गोपालञ्जनज्यूले गाउनुभएको छ, शिलाबहादुरज्यूले, दीपक जङ्गमज्यूले गाउनुभएको छ, न्यू बजाचार्यज्यूले गाउनुभएको छ, सुरेश अधिकारीज्यूले गाउनुभएको छ, टिका भण्डारीज्यूले, अब राजु सिंहको पनि 2-4 गीत चाहिँ यो दुर्गाजीको प्रोग्राम मार्फत भन्छु, आफूलाई मनपर्ने गीत चाहिँ 2-4 रेकर्ड गर्छु। त्यो चाहिँ के को लागि भने राजु सिंहको वास्तविक स्वर चाहिँ यस्तो थियो भन्नको लागि, त्यो कुरा केलाइदिनु भयो, त्यसको लागि आभार।
अब यी अध्ययनकै कुरा गर्दै गर्दै गर्दाखेरि यहाँ जस्तो अब अर्थशास्त्र विषयमा प्राध्यापनमा हुनुहुन्छ होइन, यता सङ्गीत पनि छ, एउटा घर परिवार पनि छ, यहाँको पनि आफ्नो परिवार छ होइन, यी सबै कुराको एक खालको संयोजन भनौँ न, त्यो व्यवस्थापन अनि यी सबै कुरा चाहिँ कसरी मिलिरहँदो रहेछ?
दुर्गाज्यू, सबभन्दा ठुलो कुरा आफू इमान्दार हुनुपर्छ।
हजुर,
मैले अनि यो गुनासो सबैको हुन्छ होइन, फेरि दुर्गाज्यूलाई थाहा छ म विमोचन पनि गइरहेको हुन्छु होइन, यताउति सबै प्रोग्राममा त्यो एउटा इन्स्टिट्युसन जस्तोको रूपमा गइरहेको हुन्छु, सबै काममा गइरहेको हुन्छु। तर मलाई के लाग्छ भने आज म जुन ठाउँमा छु, घर परिवारको साथ त छँदैछ, उनीहरूले मलाई बुझेको छ। म भने अब मेरो नेपाली सङ्गीतप्रतिको दायित्व र छ नि जिम्मेवारी ठुलो छ, यो कुरालाई मेरो परिवारहरू, मेरो शुभचिन्तकहरू होइन सबैले बुझिदिनु भएको छ। आज म राजु सिंह बनाउन जुन मैले सङ्गीत गरेँ पनि त्यसको पृष्ठभूमिमा चाहिँ धेरै मेरो परिवारहरूको होइन शुभचिन्तकहरूको तपाईँहरू जस्तो मिडियाहरूको ठुलो योगदान छ। जबसम्म म्यानेज गर्दै जान्छु अब त्यसपछि चाहिँ अब एकाडेमिक राजु सिंह हुन अझै मैले धेरै गर्न बाँकी छ।
कुनै पनि नयाँ क्रिएसन गरिसकेपछि परिवारलाई पहिलो श्रोता बनाउनुहुन्छ कि बनाउनुहुन्न?
एकदमै राम्रो, मेरो पहिलो श्रोता मेरो गृहलक्ष्मी भनौँ या श्रीमती होइन, मेरो बेटर हाफ अब रिता सिंह, उसलाई ऊ राम्रो सङ्गीत त नबुझे पनि उसलाई थाहा छ कि यो गीत चाहिँ चल्छ, यो गीत चाहिँ राम्रो छ, अलिकति यो भएन, यो तपाईँको पहिलाको गीत जस्तो भयो होइन, यो यस्तो भएन भनेर ऊ राम्रो श्रोता दर्शक पनि हो। र मेरो घरमै लेगेसी भएको कारणले पनि कहिलेकाहीँ भाइलाई सुनाउँछ, भाइले मलाई सुनाउँछ, बहिनीले धनसाले सुनाउँछ होइन, अनि हाम्रो करेक्सन त्यहीँबाट हुन्छ क्या, यो गीत चाहिँ यस्तो भयो, यस्तो भयो, यो अलिकति उसँग मिल्यो, यो यस्तो भएन, त्यस कारणले त्यसमा चाहिँ म अलिकति भाग्यवानै छु।
हजुर, परिवारलाई पनि सुनाउनुहुन्छ, जस्तो परिवारलाई सुनाएका मध्ये परिवारको प्रशंसामा परेको यहाँको गीत
अब जस्तो अहिले मैले भर्खरै हाम्रो डान कुमार आचार्यज्यूको प्रवीण भेडोवालजी र रजिना रिमालले गाउनुभयो, महाराज थापाले एरेन्ज गर्नुभयो होइन, त्यो गीत अहिले एकदमै चर्चामा छ। सुन्छौ मलाई कसम तिमीलाई प्रेम गर्दछु, आफूभन्दा बढी माया तिमीसँग गर्दछु, हाम्रो कृष्ण रूपा खेतीज्यूले त्यसको भिडियो बनाउनु भएको थियो, अहिले चर्चामा।
सुन्छौ मलाई कसम तिमीलाई प्रेम गर्दछु, भन्दा बढी माया तिमी सँग गर्दछु,
आफू भन्दा बढी माया तिमी सँग गर्दछु,
तिम्रो अनुपस्थितिको कमी सदैव मलाई रहने छ,
याद गरी बस्छु र पनि खालीपन महसुस गर्दछु।
सुन्छौ मलाई कसम तिमीलाई प्रेम गर्दछु।
त्यो चाहिँ हामी सङ्गीतकारहरूले एउटा राम्रो गीतको लागि चाहिँ समय पनि कुर्नुपर्ने हुन्छ होइन, मेरो सङ्गीतलाई दिँदाखेरि त्यसमा चाहिँ भाग्यवानी छु। अब अहिले हजुरहरूलाई भन्नु नै पर्दा म धेरै स्कुलहरूको आइजे प्यानरहरू जस्तो धेरै स्कुलहरूको एन्थमहरू बनाइरहेको छु होइन, हरेक दिन चाहिँ राजु सिंहलाई हरेक गीत शब्दको मार्फत, गायनको मार्फत, एरेन्जको मार्फत, प्रविधिको मार्फत, सञ्चारको माध्यम चाहिँ चुनौती हरेक दिन मैले सामना गरिरहेको छु, त्यो चुनौती सामना गर्नु पाउँदा आफूलाई भाग्यवान पनि सम्झन्छु।
अब यिनै गीतहरू सँगसँगै एउटा परिवार, एउटा जिम्मेवारी, गीत सङ्गीत सबैको जिम्मेवारी एउटा बोक्दै बोक्दै आउँदै गर्दा एउटा कलाकारको जीवन कहिलेकाहीँ एकदमै रमाइलो हुन्छ अरे, कहिलेकाहीँ कता कता जस्तो हुन्छ अरे, एकान्तमा बसिरहने जस्तो हुन्छ अरे, त्यस्तो खालको साँच्चै एउटा कलाकारलाई हुन्छ त के हुन्छ होला भन्ने मान्छेहरूको एउटा जिज्ञासा के त्यो खालको, त्यस्ता खालका पलहरू पनि आउँछन् रे, हरेक
प्रश्नमा म एकदम गम्भीर, कति राम्रो प्रश्नहरू। मलाई एकचोटि ईश्वर वल्लभज्यूले भन्नुभएको थियो, हामी कलाकारहरूलाई छ नि दुःख भएन भने त त्यो फिलै आउँदैन अरे, हरेक समय छ नि त्यो पीडा। हामी कलाकारहरू अरूको दुःखमा नि गीत लेखिदिन्छौँ नि, अरूको कथामा पनि लेखिदिन्छौँ नि, त्यस कारणले के लाग्छ भनेदेखि त्यो चाहिँ हुनुपर्छ। तर कहिलेकाहीँ फिल हुन्छ किनभनेदेखि हामीभन्दा धेरै जान्नेले पनि हामीले जति ठाउँ पाएको छैन, हामीभन्दा धेरै नजान्ने पनि धेरै ठाउँ पाएको छ, त्यसको निरीक्षण गर्ने त्यसको मापदण्ड गर्ने चाहिँ हुनुपर्छ, त्यसले गर्दाखेरि राम्रो हुन्छ। तर मलाई सङ्गीतमा लागेर चाहिँ आज राजु सिंह भनेर यसरी मेरो सङ्गीतको आमाको घरमा आएर इन्टरभ्यू दुर्गाजीसँग दिन पाएको छु होइन, यो चाहिँ म आज यहाँ आएर यो इन्टरभ्यू दिएर जाँदाखेरि अझ चुनौती लिएर गइरहेको छु। मलाई सङ्गीतले हरेक कुरा दिएको छ, संसार घुमाइदिएको छ, संसारको एउटा नेपाली माझमा राजु सिंह भन्ने एउटा राम्रो सङ्गीतकार बन्ने प्रयासको व्यक्ति छ भन्ने कुराहरू प्रयास गरिरहनु भएको छ, त्यो नै ठुलो कुरा हो। तर दुःख चाहिँ के कुरामा लाग्छ भने नेपाली सङ्गीतमा अझै पनि छ नि धेरै व्यावसायिक बन्न सकेको छैन, दुई चारजना गायक गायिकाको सङ्गीतकारको एरेन्जरको वाद्यवादकको इकोनोमिक स्ट्याटस हेरेर मात्र यो भयङ्कर राम्रो छ भन्न मिल्दैन होइन। साधारणभन्दा साधारण एउटा बाटोमा बजाएर आफ्नो सङ्गीत प्रस्तुत गर्नेले पनि उसको जीवनको चाहिँ छ नि सुरक्षा र उसलाई सेक्योर हुनुपर्छ उसको पेसा, त्यस कारणले त्यो दिन चाहिँ हामीले त्यसको त्यस्तो व्यवस्थापन गर्ने जिम्मा चाहिँ राज्यको पनि हो, श्रोताको पनि हो, दर्शकको पनि हो। त्यो भएको दिन चाहिँ म खुसी हुन्छु र नेपाली सङ्गीतमा छ नि मेरो अन्तिम पलसम्म पनि नेपाली सङ्गीतलाई केही गर्ने एउटा हुटुटी छ मलाई,
होइन
अझै पनि छ, गर्ने प्रयास गरिरहनेछु।
हजुर बिल्कुलै, वर्तमानमा उभिएर नेपाली सङ्गीतको भविष्यलाई दृष्टिपात गर्दा नि त अनन्तसम्म के देख्नुहुन्छ?
एकदमै राम्रो छ, नेपाली सङ्गीतमा एउटा सबै विधाको श्रोता दर्शक स्रष्टा मात्र होइन कि श्रोता दर्शक पनि तयार गरिरहनु भएको छ। अब हाम्रो गीत पनि भोलि मङ्गल ग्रहमा बज्न सक्छ, हाम्रो गीत पनि नासामा बज्न सक्छ, हाम्रो आनी छोइङज्यूले अस्ति संयुक्त राष्ट्रसङ्घमा हाम्रो गीत प्रस्तुत गर्नुभयो, ग्रामीमा हाम्रो श्याम नेपालीहरू मनोज सिंहहरूले बजाइसक्नु भएको छ होइन। अब नेपाली सङ्गीतमा पनि अहिले उत्पल हाम्रो उत्सव कडेलजी किरण कडेलज्यूको सम्मानित सङ्गीतकारको छोराले हलिउडमा छ नि ब्याकग्राउन्ड गर्ने हलिउडको गीत तयार गरिरहनु भएको छ नेपाली सङ्गीतकारहरूले पनि होइन, ब्याकग्राउन्ड स्कोर गरिरहनु भएको छ। इन्डियामा पनि नेपाली सङ्गीतकारको माग बढिरहेको छ, गीतकारहरूको गायकहरूको, त्यसैले लाग्छ हरेक नेपालीहरूले छ नि अब राष्ट्रिय भावभन्दा पनि राष्ट्रियताको मौलिकतासँगै हामीले विश्वको प्रविधिसँग पनि जुधेर म्युजिक गर्ने दिन आइसकेको छ, त्यसमा चाहिँ म खुसी छु र नेपाली सङ्गीतको भविष्य एकदम उज्जवल छ होइन। किनभने कहिले हामीले सुदूरपश्चिमलाई परिचय दिन सक्छौँ, कहिले मध्यपश्चिमलाई दिन सक्छौँ, कहिले पश्चिमलाई दिन सक्छौँ, कहिले पूर्वलाई दिन सक्छौँ, कहिले उपत्यकालाई दिन सक्छौँ, त्यो आधारहरूको सङ्गीत हामीभित्र नै छ। हाम्रो डाँडा काँडामै अनेकौँ प्रकारका सङ्गीतहरू छन् हाम्रो नेपाली माझमा, त्यो सङ्गीतलाई हामीले विश्वलाई व्यापारीकरण गर्न सक्यौँ, विश्वको श्रोता दर्शकसम्म पुर्याउन सक्यौँ भने चाहिँ नेपाली सङ्गीतको भविष्य एकदम उज्जवल छ, त्यो कुरा अब सुरु भइसकेको पनि छ जस्तो मलाई लाग्छ।
हजुर बिल्कुलै, अब अन्तिममा जाँदा जाँदै सङ्गीतमै डुबुल्की मारिरहनु भएको छ, अझै अनन्तसम्म पुग्नुहुन्छ होला, ती इच्छा चाहनाहरू पनि अझै बाँकी होला नि अनन्त पुग्ने जस्तै।
मलाई चाहिँ एउटा इच्छा चाहिँ के छ भने एउटा अन्तर्राष्ट्रिय स्तरको एउटा सङ्गीत विद्यालय खोल्ने छ होइन, वेस्टर्नमा पनि इस्टर्नमा पनि, त्यसको लागि चाहिँ छ नि हाम्रो सबैसँग मिलेर, र एउटा मेरो उद्देश्य चाहिँ चाहिँ अब मैले अघि एकाडेमिक हुन चाहन्छु भनेको मतलब चाहिँ के भने म सङ्गीत सम्बन्धी छ नेपाली सङ्गीतको एउटा विषयमा चाहिँ केही कुरा एउटा आर्काइभ किताब लेख्ने तर्खरमा चाहिँ छु होइन, त्यो चाहिँ मैले सिकेको मेरो अग्रजहरूबाट सिकेको कुराहरू र नेपाली सङ्गीतको भावी पुस्ताहरूको लागि चाहिँ त्यो एउटा राम्रो अध्ययनको किताब बनोस् भन्ने चाहना छ, त्यो चाहिँ अब केही सुरु गर्ने तयारीमा छु, त्यसको लागि चाहिँ हजुरहरूको साथ सबैको चाहिन्छ मलाई।
हजुर हस्, अब आज हामीले यति कुरा गऱ्यौँ होइन, यति कुराकानी गऱ्यौँ, कुराकानी गर्न अझै धेरै अथाह कुराहरू थिए, तर ती कुराहरू अझै मनमा राख्यौँ र फेरि पनि कुनै संयोग मिलेसम्म र ती समयलाई ती परिधिहरूलाई फेरि पनि डोहोऱ्याउँदै डोहोऱ्याउँदै फेरि पनि हामी कुनै बेला स्टुडियोमा यसै गरी जमघट हुने कोसिस गर्नेछौँ। समय दिनुभयो यसका लागि धेरै आभारी छु। जाँदा जाँदै यहाँको यो सङ्गीतको यात्रा अविरल रहिरहोस्, हामीले अझै मिठा मिठा गीतहरू सुन्न पाऊँ शुभकामना पनि दिन चाहन्छु।
धन्यवाद दुर्गाज्यू। सङ्गीत साधना कार्यक्रम सुनेर बस्नु आदरणीय श्रोता दर्शकहरू, रेडियो नेपाल परिवार, विनर वाजी र सबैलाई धन्यवाद दिन चाहन्छु। हामी सबै मिलेर नेपाली सङ्गीतलाई भव्य र सभ्य बनाऊ भन्न चाहन्छु। रेडियो नेपालको आमाको काखमा बसेर यति न्यानो मायासँग अन्तर्वार्ता दिने अवसर दिनुभयो, त्यसको लागि दुर्गा अधिकारीज्यूप्रति एकदमै आभार व्यक्त गर्न चाहन्छु। नमस्ते।
अहिले सुन्नुभयो बहुप्रतिभाका धनी वरिष्ठ सङ्गीतकार राजु सिंहका सङ्गीत साधनासँगै जीवनका कुरा। यो कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका थियौँ। कार्यक्रमको पहिलो भाग हामीले गत हप्ताकै कार्यक्रममा प्रस्तुत गर्यौँ भने कार्यक्रमको दोस्रो भाग आजको कार्यक्रममा यहाँहरूले सुन्नुभयो।
म एक्लो छु, एक्लो एक्लै मजा छ, कहिल्यै नघट्ने मिठो नशा छ, कहिल्यै नघट्ने मिठो नशा छ। म एक्लो छु, एक्लो एक्लै मजा छ।
हौस् त, आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा अनि गीत सङ्गीत लिएर आउने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहुन्।
कसैलाई जित्नु पनि छैन मैले, कतै ताली पिट्नु पनि छैन मैले, कसैलाई जित्नु पनि छैन मैले, कतै ताली पिट्नु पनि छैन मैले, किन गर्नु खोजी कहाँ को कता छ, रमाउन आफ्नै मनको छटा छ, किन गर्नु खोजी कहाँ को कता छ, रमाउन आफ्नै मनको छटा छ। म एक्लो छु, एक्लो एक्लै मजा छ। जति हिँड्छु बाटो सबै आफ्नो लाग्छ, हराएको पाएँ भने जस्तो लाग्छ, जति हिँड्छु बाटो सबै आफ्नो लाग्छ, हराएको पाएँ भने जस्तो लाग्छ, सम्हालेन आफ्नै जीवन कथा छ, मडारिन आफ्नै मनको घटा छ, सम्हालिन आफ्नै जीवन कथा छ, मडारिन आफ्नै मनको घटा छ। म एक्लो छु, एक्लो एक्लै मजा छ। म एक्लो छु, एक्लो एक्लै मजा छ, कहिल्यै नघट्ने मिठो नशा छ, कहिल्यै नघट्ने मिठो नशा छ। म एक्लो छु एक्लो एक्लै मजा छ।